असतो मासते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला।
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय।
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णमा हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्ने गर्दछौँ। आदरणीय श्रोता, विदेशमा गएर उच्च शिक्षा हासिल गर्न खोज्ने युवाहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ। त्यसमध्ये जापान पनि नेपाली विद्यार्थीहरूको रोजाइमा पर्ने प्रमुख मुलुक मध्ये एक हो। जापान अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको अवस्था कस्तो छ? अध्ययनको लागि जापान जानु अघि के कुरामा ध्यान दिनु पर्दछ? सहजै रोजगारी मिल्छ कि मिल्दैन? आजको कार्यक्रममा हामी यही विषयमा चर्चा गर्नेछौँ। जापानलाई आज पनि सपनाको देश भनिन्छ। गुणस्तरीय शिक्षा, आधुनिक प्रविधि, अध्ययनसँगै रोजगारीका अवसर र अन्तर्राष्ट्रिय अनुभवका साथै आफ्नो सुनौलो भविष्यको लागि धेरै विद्यार्थीहरूको आकर्षणको केन्द्रबिन्दु जापान बन्न पुगेको छ। तर यही यात्रामा यहाँको भाषा संस्कृतिमा घुलमिल हुनुपर्ने चुनौती, पढाइसँगै कामको सन्तुलन मिलाउनु पर्ने बाध्यता, आर्थिक दबाव, समयको व्यवस्थापन लगायत थुप्रै समस्यासँग यहाँ अध्ययनरत विद्यार्थीहरू जुझिरहेका छन्। पहिले विद्यार्थीहरूलाई काम पाउन सहज थियो, तर जापान सरकारले SSW भिजाबाट फुल टाइमर कामदार ल्याउन थालेपछि समस्या देखिन थालेको बताउनुहुन्छ 8 वर्ष कि जापान जानुभएकी सिन्धुपाल्चोकी सविता रावत।
म 2018 आएको हो। त्यति बेला चाहिँ मैले कन्सल्टेन्सीबाट जे जे सुनेको, जस्तो जस्तो उहाँहरूले मलाई चाहिँ काउन्सिलिङ गर्नुभएको त्यस्तै नै थियो। त्यति धेरै फरक मैले पाइनँ। कामहरू पनि सजिलै पाइन्थ्यो। यहाँ हामी आउने भाषा स्कुलले चाहिँ पार्ट टाइम एउटा काम चाहिँ एकदमै आफै छेउ खाइ भन्सुन गरेर काम पनि उपलब्ध गराइन्थ्यो। तर अहिले चाहिँ जापानमा काम पाउन एकदमै गाह्रो, जति अहिले कन्सल्टेन्सीहरूले नेपालमा भनिरहेका छन् त्यो भन्दा बिल्कुल फरक छ। अहिलेको 5-6-7 वर्ष यतादेखि र अहिलेको चाहिँ जापान चाहिँ एकदमै गाह्रो हुँदै आएको छ।
यहाँको त नेपालबाट गएका विद्यार्थीहरूसँग भेटघाट हुन्छ, सर के भन्नुहुन्छ?
पहिला मसँग आउँदाखेरिको विद्यार्थीहरू चाहिँ धेरै जसो काममा बिजी हुने, काम एकदमै पाउने, अनि उहाँहरू सबैको एउटै हुन्थ्यो, वर्किङ गर्ने, यहीँ सेटल हुने, पढ्ने हुन्थ्यो। भने अहिले आएका विद्यार्थीहरूले चाहिँ कामै पाइरहेको हुँदैन। यति धेरै विद्यार्थीहरूको फोन आउँछ कि कहीँ काम छ भने भनिदिनु न, कहीँ काम लगाइदिनु न भनेर 6 महिना 1 वर्षदेखि काम नपाएर पनि एकदमै तडपिरहेको, काम खोजिरहेको विद्यार्थीहरू भेटिरहेको छु। कति विद्यार्थीहरूले चाहिँ डिप्रेस भएर काम नपाएर आत्महत्या गरेका केसहरू पनि आइरहेका छन्। अहिले काम पाउँदै पाउँदैन के जापानमा, अहिले एकदमै गाह्रो छ विद्यार्थीको लागि।
सिप नभएर भाषाको समस्या हो यार, काम नै कम भएर अथवा कामको नै अभाव हो।
यो SSW भिजामा पनि एकदमै धेरै विदेशीहरू ल्याउन थाल्यो जापानले,
हजुर।
अनि कामदारको अभाव चाहिँ पहिला SSW भिजा नहुँदाखेरि चाहिँ काम गर्ने मान्छेहरूको अलिकति कमी, जापानमा अलिकति कामहरू पनि हुने, यहाँको अब आर्थिक होला नि त्यो, त्यति चाहिँ मलाई थाहा छैन देशको। अनि अहिले चाहिँ यो SSW भिजाले गर्दा विभिन्न देशबाट चाहिँ फुल टाइम वर्करहरू ल्याउन थालेपछि चाहिँ विद्यार्थीको लागि चाहिँ एकदमै कामको अभाव हुन थाल्यो। र अर्को कुरा, त्यति धेरै अभाव पनि पाउँदै नपाउने भन्ने पनि होइन, एकदमै भाषा जानेको छ, जापानिज भाषा कम्युनिकेसन एकदमै राम्रो छ भने कहीँ कतै पाउन त सकिन्छ। तर कति धेरैलाई चाहिँ भाषाले पनि रोकेको छ काम गर्नलाई।
यस्तो समस्या छ, तर विद्यार्थीहरू जापानमा जान घटेका छैनन्। स्टुडेन्ट भिसामा अहिले पनि विद्यार्थीहरू गइरहेका छन्, त्यसको कारण के होला?
अब त्यही हो, अरूको देखासिखी, त्यसपछि गएर ठिक छ जाने हो भन्ने। अब यहाँ बसेका हामीहरूले होइन, जापानमा अहिले एकदमै गाह्रो छ, तपाईँ आफ्नै पैसाले 3-4 वर्ष चाहिँ ल्याएर घरबाट पैसा मगाएर बाँच्न सक्नुहुन्छ, आर्थिक रूपमा कुनै स्ट्रेस छैन, लोन तिर्नुपर्छ भन्ने कुनै खालको त्यस्तो दबाब छैन भने आएर पढेर बिस्तारै सेटल हुँदा भयो, नभए चाहिँ एकदमै गाह्रो छ भन्यो भने पत्याउँदै पत्याउँदैनन्। कन्सल्टेन्सीहरूले पनि त्यो आफूले पाउने हुन्छ नि पैसाको लोभमा चाहिँ नभनिदिने सबै कुराहरू, यहाँ आएर काम नपाउने, सानो सानो कुरामा पनि स्कुलले भिजा क्यान्सल गरेर फर्काइदिने जस्ता केसहरू, अनि अहिले फेरि जापानमा विदेशीलाई अलिकति हामीहरू आउँदाको तुलनामा चाहिँ अलिकति विदेशी भनेपछि चाहिँ घृणाको दृष्टिले हेरेको हो कि जस्तो पनि लाग्छ। त्यो कारणले पनि धेरै कारणहरू छन्, त्यो कुराहरू चाहिँ कन्सल्टेन्सीहरूले खुलाउँदैनन् जस्तो लाग्छ के।
विद्यार्थीहरू नेपालबाट अध्ययनको लागि जापान गइरहेका हुन्छन्, उहाँहरू अध्ययन गरेर फर्किने हिसाबले जान्छन् या सेटल हुने हिसाबले जान्छन्, के देखिन्छ?
फर्किने हिसाबले त कोही आएकै हुँदैन नि। सबैजनालाई यहीँ वर्किङ गर्ने, अलिकति लामो समय बस्ने, परिवार यहीँ बनाउने ल्याउने हुन्छ। तर पहिले अलिकति सजिलो थियो भने अहिले आफ्नो परिवार ल्याएर बच्चा बच्ची यहाँको स्कुलमा पढाउन पनि सम्भव छैन, विदेशी स्कुलहरूमा पनि महँगो छ, काम पाउँदैन, जापानमा यति धेरै महँगी छ। फर्किने हिसाबले कोही आएकै हुँदैन, सबै सेटल हुन खोज्छन्। र आएको पनि 10-20 लाख भन्दा बढी लोन हुन्छ, तिर्न सकिन्न। त्यो तिर्न नसकेको स्ट्रेसले चाहिँ बिग्रिने, आत्महत्या गर्ने, अब के गर्ने कसो गर्ने भनेर तडपिने, कतिले चाहिँ स्ट्रगल गरेर अब सेटल पनि हुन्छन्। तर 2018-19-20 जापान जस्तो थियो नि अहिले चाहिँ एकदमै फरक छ, अहिले धेरै गाह्रो छ।
2013 स्टुडेन्ट भिसामा जापान गएर अहिले वर्किङ भिसामा काम गरिरहनु भएका धादिङका रामचन्द्र सिरवाल भन्नुहुन्छ, जापानको पढाइ एकदमै व्यवहारिक र जीवन उपयोगी छ, तर एकातर्फ आफ्नो जीविकोपार्जनको लागि गर्नुपर्ने सङ्घर्ष, अर्कोतर्फ जापान आउँदा लिएको ऋण तिर्नुपर्ने दबावमा नेपाली विद्यार्थीहरू रहने गरेका कारण झनै बढी समस्या देखिने गरेको उहाँको अनुभव छ।
2013 आउँदा चाहिँ नेपालीको संख्या एकदम न्यूनतम संख्या थियो, 20,000 हालतमा थियो भन्ने सुनेको हो त्यो बेलामा चाहिँ, र अहिलेको अवस्थामा हेर्ने हो भने 3 लाख क्रस छ अहिले नेपालीको जनसङ्ख्या। पहिला आउँदा विद्यार्थीले चाहिँ 28 घन्टा काम गर्न पाउने रुल हो, अहिले पनि 28 घन्टा नै हो। तर के चाहिँ फरक छ भने त्यो बेला चाहिँ विदेशीको संख्या चाहिँ थोरै भएको कारणले गर्दाखेरि चाहिँ हामीलाई काम पाउनमा चाहिँ अलिकति सहज हुन्थ्यो भने, अहिलेको अवस्था चाहिँ कस्तो छ भने विदेशीको संख्या चाहिँ धेरै बढ्दै गएको कारणले गर्दाखेरि चाहिँ अलिकति काम पाउन चाहिँ अलिकति गाह्रो अवस्था छ।
नेपाली विद्यार्थीको संख्या बढेको कारणले गर्दाखेरि रोजगारीको सम्भावना कम भएको हो या अन्य कुनै कारण पनि छन्?
त्यो बेला विदेशीको संख्या चाहिँ अलिकति कम भएको कारणले र अहिले चाहिँ एकदम चाप बढेको कारणले गर्दाखेरि चाहिँ त्यो पनि एउटा कारण हो जस्तो लाग्छ मेरो विचारमा। कामै नपाउने भन्ने कुरा चाहिँ होइन, जस्तो बेला जति सहज रूपमा काम पाइन्थ्यो अलिकति सहज थियो भने अलिकति अहिले चाहिँ अलिकति डिफिकल्ट अवस्था हो भन्ने मेरो चाहिँ बुझाइ हो।
जापान अध्ययनको लागि विशेषमा के कुरामा ध्यान दिनुपर्छ?
तपाईँहरूले जापानी ल्याङ्ग्वेज चाहिँ पोख्त भएर आउनु होला, जापानी ल्याङ्ग्वेज नै हो यहाँको सबभन्दा प्रमुख कुरो चाहिँ। तपाईँहरूले जति जे भने पनि जापानी ल्याङ्ग्वेज छैन भने अब त्यहाँ इङ्ग्लिसहरू नचल्नेहरू छन्, ठाउँहरू धेरै छन्, इङ्ग्लिस आएर पनि यिनीहरूले इङ्ग्लिस बोल्दैनन्। त्यस कारणले गर्दाखेरि चाहिँ पहिलो प्रायोरिटी गरेर नेपालमा ल्याङ्ग्वेज सिकेर राम्रोसँग दक्ष भएर आउँदा चाहिँ यहाँ काममा सहज हुन्छ, मेरो चाहिँ बुझाइ त्यो हो।
त्यहाँ अध्ययन गरेर काम गरेर नेपालमा आमा बुवाले लिएको लोन अथवा ऋण तिर्न सक्ने सम्भावना हुन्छ कि हुँदैन?
यो 28 घन्टा काम गर्ने हो, काम गर्दा चाहिँ 28 घन्टा भनेको चाहिँ नेपालको 1,00,000-1,20,000 हुन आउँछ। 28 घन्टाको मापदण्डले हिसाब गर्दा फेरि त्यस कारणले गर्दा फेरि नेपालको लोन तिर्ने हिसाबले अब आएको एक दुई वर्षमा लोन तिर्छु भन्ने हिसाबले आउँदा फेरि चाहिँ तपाईँले रुलमा रहेर चाहिँ हामी काम गर्ने हो भने चाहिँ त्यो सम्भव हुँदैन। तपाईँको यहाँ बस्नको सिएका छु भन्छ, त्यसो लाइफ स्टाइल चलाउनको लागि मात्रै पुग्ने पैसा हो। त्यो कारणले गर्दा फेरि ऋण तिर्न चाहिँ विद्यार्थी भिजामा आएर 28 घन्टा काम गरेर चाहिँ हामी त्यो ऋण तिर्न चाहिँ अलिकति गाह्रै हुन्छ मेरो बुझाइमा। अलिकति इलिगल, अलिकति ह्यान्ड क्यास काम गर्ने त्यस्तो हिसाबले जाने हो नि त, त्यो छुट्टै पाटो रह्यो। तर नियमअनुसार नियमसँग जान्छु, नियमअनुसार काम गर्छु भन्ने हो भने चाहिँ विद्यालय बिदा भएको अवस्थामा चाहिँ 40 घन्टा काम गर्न मिल्ने हो। त्योभन्दा अरू बाहेक अरू टाइम भनेको चाहिँ 28 घन्टा भन्दा काम गर्न मिल्दैन। नियमअनुसार चाहिँ जाने हो भने चाहिँ तपाईँको ऋण तिर्ने, घरमा पठाउने भन्ने कुरा चाहिँ अलिकति सम्भव हुँदैन कि जस्तो लाग्छ मेरो विचारमा।
यी समस्याका कुराहरू भए जापान त सम्भावनाको मुलुक पनि त हो नि।
हजुर, त्यो पक्कै पनि हो तपाईँहरूले भने जस्तो। त्यस कारणले गर्दा फेरि हामीले पहिलो प्रायोरिटी चाहिँ रुल एन्ड रेगुलेसनमा चाहिँ हामी अघि बढेनौँ भने हाम्रो भोलि भविष्यमा हाम्रो भिजा रिन्यू गर्ने, नवीकरण गर्ने विषयमा चाहिँ अलिकति नवीकरण नहुन पनि सक्छ। त्यस कारणले गर्दा फेरि गएकोमा स्कुलमा विद्यालय गएर चाहिँ हाम्रो एटेन्डेन्सहरू बुकेन भने भिजा नवीकरण नहुने, टाइम टेबलमा विद्यालय नगयो भने चाहिँ नवीकरण नहुने। तपाईँको 28 घन्टा भन्दा चाहिँ बढाएर चाहिँ हामीले हप्तामा चाहिँ काम गरिदियो भने चाहिँ भोलि भिजा रिन्यू गर्ने बेला चाहिँ समस्या हुनसक्छ। त्यस कारणले गर्दाखेरि चाहिँ म के भन्छु भने अब तपाईँ जो कोही विद्यार्थी पनि जापान आउँदै हुनुहुन्छ भने पहिलो प्रायोरिटी चाहिँ आएर चाहिँ तपाईँको चाहिँ भाषा बनाएर आउनुहोस् र यहाँ रुल एन्ड रेगुलेसन अनुसार चाहिँ फलो गरेर चाहिँ स्टुडेन्ट लाइफ सघाउनुहोस्। त्यसपछि चाहिँ वर्किङ गरेपछि चाहिँ तपाईँको भोलि चाहिँ डिपेन्डेन्ट लिएर आउन सक्नुहुन्छ। तपाईँले डिपेन्डेन्ट लिएर आएपछि एकजनाले खर्च गर्ने र एकजनाको बचत गर्न सकिन्छ। त्यसपछि चाहिँ अवसर तपाईँले भने अनुसार नै अवसरको मुलुकको अवसर त्यो बेला चाहिँ हुने हो। सिस्टमको हिसाबले भन्दा फेरि व्यावहारिक हिसाब अब नेपालमा चाहिँ एउटा सैद्धान्तिक शिक्षा भयो हाम्रो जहाँसम्म लाग्छ, प्र्याक्टिकल अलिकति कमै हुन्छ, थ्योरीमा अलिकति रटान गर्ने शिक्षा हुन्छ जस्तो लाग्छ मलाई नेपालमा चाहिँ। यहाँ चाहिँ आएर चाहिँ तपाईँको थ्योरी भन्दा पनि प्र्याक्टिकलमा चाहिँ बेस भएर पढाउने, यहाँ चाहिँ नैतिक शिक्षा कसरी चाहिँ अब बाटोमा फोर्न फाल्नेदेखि लिएर टोइलेटहरू सफा गर्ने, आफ्नो काम आफै गर्ने, चक्लेट खाइयो भने अब नेपालमा बाटा बाटा हुर्याउँदै हेर्छ, पिय पदार्थ बोतल खाइयो भने बाटा फालर हुँदैन नेपालमा हो नि, यहाँ चाहिँ फोहोर गरिसकेपछि आफ्नो चक्लेट खायो भने गोजीमा लिएर डस्टबिनमा डस्टबिनमा भाटामा गोजीमा हाल्ने, गोजीमा हालेर लिएर आएर चाहिँ सम्बन्धित ठाउँमा चाहिँ फाल्ने र अलिकति नैतिक व्यवहारिक शिक्षा अलिकति उसलाई फोकस गरे हुन्छ।
नेपालमा कन्सल्टेन्सीहरूले ठुला ठुला सपना देखाइदिने सबै कुरा नभन्ने हुँदा त्यहाँ भनिएका कुरा र जापानमा भोगिरहेका कुरा आकाश जमिनको फरक परेको बताउनुहुन्छ भर्खरै जापान जानुभएका डोटी गडसेलाका टङ्कराज भट्ट।
फरक ठाउँको भाषा भएर होला अध्ययन गर्नमा चाहिँ अब अलि अप्ठ्यारो छ भनौँ सुरु सुरुमा, अब अहिले बिस्तारै बिस्तारै त्यसै भाषामा भिजिँदै अलि बिस्तारै सहज हुँदैछ।
के गरेर गएको भए सहज हुन्थ्यो जस्तो लाग्छ यहाँलाई?
त्यसको लागि चाहिँ नेपालमै अझै धेरै यहाँको भाषा पढेर आएको भए चाहिँ अलि सहज हुन्थ्यो कि भन्ने जस्तो लाग्छ। धेरै जसो गरी विद्यार्थीहरूले काम गर्ने चाहिँ रेस्टुरेन्ट साइडतिर पार्ट टाइम काम गर्छन्, त्यसको लागि चाहिँ अब नेपालमै कुनै रेस्टुरेन्टतिर काम गरेको भए यस्तो अनुभव भएको भए अझै यहाँ आएर बेटर हुन्छ जस्तो लाग्छ। विशेष गरी विद्यार्थीहरूले चाहिँ यहाँ बेन्तो फ्याक्ट्री भन्छ खाना पकाउने फ्याक्ट्रीहरूमा
हजुर,
अनि त्यसपछि रेस्टुरेन्टहरू साना साना होटलहरूमा बस्छन् प्राय जस्तो, अनि त्यो सामान छुट्याउने एमाटो भन्छन् यतातिर गोदाम वेयर हाउसहरूमा काम गर्छन् पार्ट टाइम।
विद्यार्थीहरू लोन लिएर विदेश जाने गरेका छन्, यहाँबाट गइसकेपछि पढाइसँगै काम पनि गर्नुपर्ने हुन्छ, जापान महँगो ठाउँ भनिन्छ।
पहिला चाहिँ जापानमा पनि धेरैवटा काम गर्न मिल्ने, धेरैवटा काम गरे पनि केही नगर्ने टाइपको थियो, अहिले बिस्तारै बिस्तारै सरकार चेन्ज भएसँगै नियमहरू पनि धेरै चेन्ज भइसकेका छ। हप्तामा 28 घन्टा भन्दा बढी काम गर्न मिल्दैन, एक हप्तामा 28 घन्टाको कामले चाहिँ टोकियो जस्तो ओसाका जस्तो सहरहरूमा चाहिँ अब खान बस्न आफ्नो दैनिक जीवनयापन गर्न बाहेक अरू गर्न सकिएको हुँदैन। त्यस्तो अवस्थामा चाहिँ अब नेपालबाट अहिले ऋण लिएर जापान आउँदाखेरिमा धेरै अप्ठ्यारो छ भनौँ, तिर्न गाह्रो छ। पढाइसकेपछि 2 वर्ष स्कुल लेभलको ल्याङ्ग्वेज लेभल सकेर 2 वर्ष यहाँको युनिभर्सिटीको गरिसकेपछि चाहिँ धेरै राम्रो छ, तत्कालै 4 वर्ष अगाडि नै तत्काल चाहिँ धेरै गाह्रो छ।
नेपालमा हुँदाखेरि यहाँलाई कन्सन्ट्रेसीहरूले भन्ने कुराहरू र त्यहाँ जाँदाखेरि केही फरक पाउनु अथवा पाउनु भएन सबै कुरा भन्छ नि भन्दैनन्?
सबै रियालिटी त भन्दैन, अब धेरै जस्तो भन्दा पनि धेरै आकाश पातालको कुरा फरक हुन्छ। अब उहाँहरूले त सजिलै तरिकाले 2 काम पाइन्छ जापान जाने बित्तिकै, अब ऋण त 6-7 महिनामै तिरिहालिन्छ नि, भाषा हो अरूको देशको बिस्तारै सिकिन्छ नि भन्ने जस्तो कुरा गर्छन्, तर त्यो एक्चुअलमा चाहिँ त्यो हुँदैन, लागू हुँदैन। यहाँ आयो मान्छेहरूले 6-7 महिनापछि काम पाउने हुन्छन्, त्यही पनि काम गर्यो काम पाइन्छ, अनि त्यसपछि स्कुलको टाइमसँग काम जुत्छ, अनि स्कुल जानु पर्यो काम गर्न त्यो काम पनि छुट्छ। त्यही भएर नेपालमा भन्ने कन्सल्टेन्सीको कुरा र जापान आएको नेपालमै अब सबै लोन लिएर अब जापानमा गएर छिट्टै तिरौँला, चाँडै नै ठुलो घर बनाउला भन्ने सपनाको लागि चाहिँ अहिले चाहिँ हाल चाहिँ जापान त्यस्तो छैन। अब भाषा सिक्छु बिस्तारै, यहाँको स्किल लिन्छु र अनि बिस्तारै राम्रो 4-5 वर्षपछि राम्रो गर्छु आफ्नो क्षमता विकास गर्छु भन्नुहुन्छ भने चाहिँ जापान आउँदा बेटर हुन्छ। र किन नेपालमा त कन्सल्टेन्सीहरूले 20-25 हजारमै भाषा पढाउँछन्, अब त्यही भाषा पढ्नलाई हामी यहाँ 6-7 लाख तिर्ने, अनि त्यसपछि दिन रात खाना नखाई काम गर्नुपर्ने हुन्छ। सकभर चाहिँ भाषा चाहिँ नेपालमै सिकेर आउने, सकभर स्टुडेन्टमा आउँदैन आउने, धेरैवटा विकल्प छन् अहिले जापानमा आउने, वर्किङ भिसाहरू छन्। भोलि पछि म फ्यामिलीलाई पनि यतै सेटल गर्छु, आफू पनि राम्रो स्किल दिन्छु भन्नुहुन्छ भने चाहिँ त्यो मेन्टालिटी बनाएर 4-5 वर्षपछि म ऋण तिर्छु, 4-5 वर्षसम्म चाहिँ म आफ्नो पढाइलाई मात्र ध्यान दिन्छु भनेर आउँदा बेटर हुन्छ होला।
जापान भिजा लगाउन सहज भएकाले पनि आफूले जापान रोजेको भए पनि विद्यार्थीको लागि जापान सहज नभएको भनाइ छ धनगढी कैलाली घर भई टोकियोमा बस्दै आउनुभएका भुवन छेत्रीको।
भिजा लिने तरिका अलिक सहज तरिका र सजिलै जान सकिन्छ भन्ने कुराहरू भएर अब त्यहाँको टेक्नोलोजी कुराहरूदेखि लिएर सबै कुरालाई बुझ्दाखेरि राम्रो छ भन्ने सोचले एउटा सजेसन लिएर जापान नै चुज गरेको।
जान सजिलो छ भने जापान जानुभयो, तर यहाँले सोचे जस्तो जापान पाउनु भएन?
छैन, सोचेको भन्दा त अब धेरै नै फरक छ। यहाँको बसाइ मान्छेको अब यहाँको खर्चहरू हरेक कुराहरूले गर्दा धेरै नै महँगो छ भन्दा हुन्छ यताको बसाइ चाहिँ, टोटल्ली फरक छ।
यहाँ जापान अध्ययनको लागि जानुभयो, अध्ययन गर्दै काम खोज्नु पर्ने हुन्छ, काम सहजै पाउनु भयो पाउनु भएन? यहाँले
काम पाउनु धेरै गाह्रो छ अहिले जापानमा कामै पाउन, अब किनकि अब कि त आफूले चिनजानको मान्छेहरू हुनुपर्छ यता, यदि चिनजानको मान्छे राम्रो छैन भनेपछि काम पाउन पनि धेरै गाह्रो छ। चिनेको भए पनि कहिले काहीँ अब के हुन्छ भनेपछि कामै खुलेको हुँदैन, त्यस्तो कुराहरू आफूलाई पनि थाहा हुँदैन, पढ्ने कुराहरूमा फोकस हुन्छ मान्छे, पहिला सुरुमा आउँदा केही कुरा थाहा हुँदैन, भाषा पनि हुँदैन। अब हाम्रै कुरा गर्ने हो भने कम्तीमा 2-3-4 महिनासम्म पनि काम नपाएको साथीहरूले बल्ल काम पाएको थियो, अब हामीहरूले नै 3 महिनापछि काम पाएको।
काम नपायो भने खर्च कसरी मिलाउनुहुन्छ, घरबाटै मगाउनुहुन्छ या अन्य केही विकल्पहरू छन्?
यहाँ साथीहरू चिन्जानको छ होटेलबाटै मिलाउने, होइन भने घरबाट पनि मगाएको छ धेरैले, घरबाट फोन गरेर अब समस्या पर्यो यस्तो छ भन्यो भने अब घरको त्यही पहिले लिएको ऋणहरू हुन्छ त्यस्तै हुन्छ, फेरि त्यहीमै पनि फेरि घरबाट भनेर यस्तो भयो भनेर मगाउनु पर्ने कन्डिसन हुन्छ। नेपालमा भाषा राम्रोसँग सिकेर वर्किङ आयो भने बेस्ट अप्सन हुन्छ, होइन फ्यामिली सपोर्ट छ, पैसा पनि 3-4 वर्षको लागि म केही पनि हेर्दैन, 4-5 वर्ष नै म एकदम पढाइलाई फोकस गरेर आउने सोच छ भनेपछि चाहिँ स्टुडेन्टमा आउँदा राम्रो।
यी त समस्याका कुरा भए, राम्रा कुरा पनि त होला नि।
विद्यार्थीहरूको लागि फ्युचर हेर्ने हो भने धेरै राम्रो छ, जापानको टेक्नोलोजीको कुराहरू हेर्ने हो, यहाँको विकासहरू सबै कुराहरू, र आफूलाई म यही कन्ट्रीमा म आफ्नो ड्रिम बनाउँछु भन्यो भने त अब स्टुडेन्टमा आउँदाखेरि किनकि लङ टर्म बस्न पनि मिलिन्छ, अब रुल चाहिँ अब एकदमै कडाहरू छ, रुलमा बसेर पढ्ने हो भने चाहिँ फ्युचर पनि राम्रो छ। जति नराम्रो नेगेटिभ कुराहरू छ त्यो मात्र भन्दा पनि अब राम्रो कुराहरू पक्ष पनि छ, स्टुडेन्टमा आयो भने फ्युचर छ।
जापानमा अध्ययनरत विद्यार्थीहरूलाई पर्ने समस्याहरूलाई त्यहाँ स्थित विभिन्न संघ संस्थाहरूले पनि सहयोग र समन्वय गर्दै आएका छन्। पछिल्लो समय जापानमा नेपाली विद्यार्थीहरूले आत्महत्या गर्ने गरेका घटना बढ्दै गएको बताउनुहुन्छ सुदूरपश्चिम समाज जापानका उपाध्यक्ष सारिका कुँवर खड्का।
फर्स्ट अफ अल त विद्यार्थीहरूले भाषा नसिकेर आएका कारण उहाँहरूले काम पाउन एकदम कठिनाई भइरहेको हुन्छ, र लोकेसनका कुराहरू पनि उहाँहरूले धेरै अध्ययन नगरेर आएको कारणले उहाँहरूले यताबाट उता जाने कता जाने भन्ने लोकेसन नै थाहा हुँदैन। अर्को कुरा उहाँहरूलाई के गर्ने भन्ने आफ्नो भविष्यको बारेमा नै थाहा भएको हुँदैन।
विद्यार्थीले समस्या पर्दाखेरि त्यहाँ धेरै जनसम्पर्क समितिहरू छन्, यस्ता सम्पर्क समितिहरूले कसरी काम गर्दैछन्?
सबैभन्दा पहिला त उहाँहरूले हामीलाई सम्पर्क गर्यो भने हामीलाई पनि थाहा हुने हो, यहाँ 3-4 लाख जना नेपाली भाइ बहिनीहरू विद्यार्थी भाइ बहिनीहरू आइरहेको छ, त्यही भएर अब उहाँहरूले हामीलाई सम्पर्क गर्यो भने को पीडामा पर्नु भएको छ, कसले काम पाउनु भएको छैन, कसलाई गाह्रो भइराखेको छ भनेर उहाँहरूले हामीलाई सम्पर्क गर्यो भने चाहिँ हामीलाई थाहा हुन्छ। तर उहाँहरूले सम्पर्क गरिसकेपछि हामीहरूले जो जसले जहाँबाट हुन्छ उहाँहरूलाई काम लगाएर हुन्छ कि अथवा उहाँहरूलाई के गाह्रो परिरहेको छ त्यो समस्याको समाधान गर्ने गरेका छौँ हामीले, हर ठाउँबाट, हर समूह, हर समाज, हर व्यक्तिबाट गर्ने गरेका छौँ।
विद्यार्थीहरूमा कस्ता समस्या देखेका छन्, यहाँहरूले कसरी सहयोग गर्दै हुनुहुन्छ उहाँहरूलाई?
अहिले चाहिँ विद्यार्थीको हकमा चाहिँ विद्यार्थी भाइ बहिनीहरू सकभर जापान आउँदै नआउनुहोस् भन्न चाहन्छु, किनभने उहाँहरूले 12-14 लाख रुपियाँ तिरेर जापान आउनुहुन्छ, फर्स्टमा चाहिँ उहाँहरूले कन्सल्टेन्सीले नै उहाँहरूलाई धोका दिएको हुन्छ, 12-14 लाख खाएको हुन्छ, जानुहोस् तपाईँको यति स्यालेरी हुन्छ, यति कमाउनुहुन्छ भन्नुहुन्छ, यस्तो कलेज छ भन्नुहुन्छ उहाँहरूले। अर्को कुरा, यहाँ जापानमा ल्याएर उहाँहरूले अर्को मार्फत दलेहरूलाई कनेक्सन गरेको हुन्छ, उहाँहरूले होस्टेलमा 2 जना बस्ने ठाउँमा 8-10 जना राखिएको हुन्छ, त्यसमा पनि 10,000 लाग्ने ठाउँमा 30,000, 30,000 लाग्ने ठाउँमा 60,000 विद्यार्थीहरूबाट लिइरहेका हुन्छन्। अर्को कुरा, विद्यार्थीले पढेर पनि भोलि यहाँ वर्किङ भिजाहरू नपाउने समस्याहरू धेरै भइराखेको कारणले उहाँहरू डिप्रेसनमा जाने अनि यहाँ आएर 6-7 महिनासम्म कामै पाउँदैन, घरमा भएको ऋण सम्झने, घरका बाउ आमालाई भनौँ भने अब यत्रो ऋण लागेको हुन्छ, अनि आत्महत्या गर्नेको संख्या पनि धेरै बढी राखेको छ नेपालीहरूमा सबैभन्दा। त्यो भएर म त के भन्न चाहन्छु भने आउनुहुन्छ भने भाषा राम्रोसँग भाषाको लेभल बनाएर आउनुहोस्, काम पाउन आफै काम खोज्न सक्नुहुन्छ। यदि यहाँ आएर तपाईँहरूलाई फलानुले काम लगाउँछ, ढिस्कुनले काम लगाउँछ भनेर सोच्दै नसोच्नुहोला, कमाउने हेतुले आउनुहुन्छ भने यहाँ जापानमा आउँदै नआउनुहोला भन्न चाहन्छु। अर्को कुरा, 4 वर्ष पढेर उहाँहरूले चाहिँ घर फर्काउनु पर्ने बाध्यता हुन्छ, अब वर्किङ भिजा उहाँहरूले सकभर 100%मा 50%ले पाउनुहुन्छ, 50% चाहिँ घर जाने हो, यदि त्यसमा पनि 10% एसएसडब्ल्यूतिर यताउतातिर पस्नुहुन्छ तर उहाँको जति लाइफ सोचेर आउनुहुन्छ लाइफ चाहिँ यहाँ बन्दैन भन्न चाहन्छु। अहिले त हामी जति मर्यो हामीले प्रत्येक मान्छेले आफूले सके अनुसारको 10,000-20,000 माथि नै उठाइराखेका छौँ, त्योभन्दा तल उठायो पैसा उठायो भने चाहिँ लास नै नेपाल जाँदैन। अर्को कुरा, यहाँ पनि तिर्नुपर्ने उहाँहरूका धेरै तिर्नुपर्ने कुराहरू छन्, हामीले भन्दाखेरि सबै अहिले कमाएर तिर्दा तिर्दै हामी धेरैजना हैरान भइरहेका छौँ, सबैजनाले आफ्नो ठाउँबाट कम्तीमा 5,000 माथि नै तिरेका छन्। लासहरूको समस्या, एउटा लासलाई नेपाल पठाउँदाखेरि 18-20 लाख लाग्छ, 18-20 लाख उठाउँदाखेरि एकजनाले 10,000 उठाउनै पर्छ, त्यो भएको भएर धेरैजनाले मरिसकेपछि यसरी नै हामीलाई समस्या धेरै आइरहेको भएर तपाईँहरूले पनि केही कुरा बुझेर गार्जेनहरूले पनि तपाईँहरूले केही कुरा बुझ्नुहुनेछ यहाँका समस्याहरू अप्ठ्यारो नमानिकन यहाँ चाहिँ धेरै कमाइ हुँदैन यदि 16-17 लाख लगानी गर्नुहुन्छ भने नेपालमा केही गर्नुहोस् र अन्य देशहरूमा जानु होला भन्न चाहन्छु
यो त अप्ठ्याराका कुराहरू भए जापान त सम्पन्न देश हो धेरैको सपनाको देश पनि हो त्यहाँ अवसरहरू पनि त होला नि हामी निराशाका कुरा मात्र गर्यौँ आशावादी कुरा गर्दाखेरि के कस्ता सम्भावनाहरू छन्
आशा पनि एकदम छन् आशाका कुराहरू पनि त्यही त मैले अघि नै हजुरलाई भनिसकेँ जसले एकदम मेहनत गर्छ मेहनतका साथ अगाडि बढ्छ म केही गर्छु भनेर लाग्छ भने त्यो मान्छेले चाहिँ अवश्य नेपालमा पनि प्रगति गर्छ जापानमा पनि प्रगति गरेकै छन् धेरै अप्सनहरू पनि छन् तपाईँको आइटी लेभलका विद्यार्थीहरू आइटी पढेको विद्यार्थीहरू छ भने 5.5 लाखदेखि स्यालेरी माथि नै हुन्छ है कोठा भाडा पनि उहाँहरूले कम्पनीले नै बेहोर्छ उहाँहरूको पैसा धेरै के अरे कमाउन सक्नुहुन्छ अनि यहीँ पनि वर्किङ गरेर राम्रो पढाइ आफूले जापानी सरह जापानी भाषा सिकेको मान्छेहरू केही गर्छु भने एक्टिभ भएर लाग्यो भने चाहिँ यहीँ बसेका यहीँ पढेर गरेका मान्छेहरूले पनि धेरै राम्रो लाइफ बनाइसकेका छन् बनाउनुहुन्छ तर यदि पढ्नै नसक्ने जापानको भाषालाई अलि दिमागमा राख्नै नसक्ने मान्छे र पढेर नआउने मान्छेलाई चाहिँ गाह्रो छ मात्रै भन्न खोजेको
आवश्यक तयारी बिना लहलहीमा जापान आउने अभिभावकहरूको पनि आफ्ना सन्ततिलाई विदेश पठाउने होडबाजीले समस्या देखिएको लामो समयदेखि जापानमा रहेर कलम चलाउँदै आउनुभएका सञ्चारकर्मी पूर्ण चलाउनेको अनुभव छ
कारण त पछिल्लो समय सामाजिक सञ्जालको प्रभाव पनि हो जस्तो लाग्छ जस्तै जापान आउँछन् विद्यार्थीहरू यहाँ आउँछ यहाँको समुद्र अनि अलिकति रमाइलो गरेर अनि टिकटक बनाउँछ फेसबुकमा राख्छ ल जापान पुग्यो भन्ने खालको हुन्छ अनि अर्को सँगैको उसको साथी उसको छिमेकीले कस्तो पर्छ भने चाहिँ ए फलानाको छोरा जापान गयो फलानु साथी जापान गयो ल हामी पनि किन नजाने भनेर अलिक हौसिने त्यो प्रवृत्ति नेपालीको छ जता पनि अब जसले जे गर्यो त्यो गरिहाल्नु पर्ने अनि त्यस कारण बुझ्दै नबुझी पछि लाग्ने हामी नेपालीहरूको त्यो अलिकति प्रवृत्ति त्यो छ जस्तो लाग्छ त्यसै कारणले पनि धेरै जसो विद्यार्थीहरू बुझ्दै नबुझी जापान आउनुको कारण पछिल्लो समय अब फलानु गयो फलानुको छोरा गयो भनेर अनि आमा बाबुले पनि ल जापान हामी पनि पठाउँ भने एउटा होडबाजी एउटा विकृति जस्तो पनि हो जस्तो लाग्छ बुझ्दै नबुझी अब जापान गएपछि ल पैसा भइहाल्छ त्यहाँ केही न केही भइहाल्छ भन्ने त्यो जुन सोचले आउँछन् त्यो चाहिँ छैन फेरि जापान आइसकेपछि यो जापान खराब मात्रै छ जापान नराम्रो मात्रै छ भन्ने पनि होइन जस्तै हामी गाउँबाट काठमाडौँ आउँछौँ काठमाडौँमै राम्रो गरिरहेका साथीहरू पनि हुनुहुन्छ नि त जस्तै मेरो कतिपय साथीहरू मैले जापानमा जति कमाउँछु मैलेभन्दा बढी काठमाडौँमै मसँग पढाएको साथीहरूले कमाइराख्नु भएको छ कसरी चाहिँ आफूमा भर पर्छ त्यो चाहिँ त्यो चाहिँ आफूमा भर पर्छ तपाईँ जापान आएर जापानको नियमअनुसार चल्न सक्नुहुन्छ कि हुँदैन तपाईँले जापान आउनुभन्दा पहिला जापानका बारेमा के बुझ्नु भएको छ यहाँको नियम के छ अनि विद्यार्थीमा आएपछि त्यसका चुनौतीहरू के छन् अवसर के छन् भन्ने कुरा नेपालदेखि नै अलिकति अध्ययन गरेर आइएन भनेपछि दुःख पाइन्छ जस्तो लाग्छ अनि अर्को कुरा तपाईँको भाषा अलिकति कन्भर्सेसन गर्न सकेन जापानीहरूसँग उनीहरूले बोल्या बुझ्ने र आफूले उनीहरूसँग बोल्न सक्ने खालको आफ्नो भाषा छैन भनेपछि अब जापानमा काम गर्ने ठाउँमा पनि अलिक गाह्रै हुन्छ काम पाउन पनि गाह्रो हुन्छ इत्यादि समस्याहरू चाहिँ आउन सक्छन् जस्तो लाग्छ
जापान बसेर काम गरिराख्नु भएको छ कलम पनि चलाइराख्नु भएको छ सञ्चारकर्मी हुनुहुन्छ जापानमा गएर कस्ता कस्ता गल्ती गर्छ नेपाली विद्यार्थीहरूले
जापानमा नेपाली विद्यार्थीको सबैभन्दा ठुलो समस्या भनेको के हो भने चाहिँ जापान आइसकेपछि उनीहरू चाहिँ जस्तै अब 28 घन्टा जापान सरकारले जुन तोकेको काम गर्न सक्ने जुन टाइम हुन्छ त्योभन्दा बढी काम गर्ने धेरै काम गर्ने अनि आइसकेपछि अध्ययन नगर्ने अनि कामलाई मात्रै बढी प्रायोरिटी दिने अनि कलेजमा गएर अलिकति नपढ्ने कलेजमा गएर ध्यान नदिने अनि पछि जस्तो 2-3 वर्षपछिको लागि तयारी नगर्ने जस्तै आफू अब 2-3 किन जापान आएको हुँ र अब मैले के गर्नुपर्छ 1 वर्षपछि के गर्ने 2 वर्षपछि के गर्ने अनि मैले कतिसम्म मैले भाषाको लेभललाई चाहिँ बढाउनु पर्छ मैले जापान आइसकेपछि मैले गर्नै पर्ने आफ्ना जापानका नियमहरू के हुन् त्यसको बारेमा अध्ययन नगरिकन ल मैले नेपालमा मेरो यति तिर्न छ उति तिर्न छ ऋण छ काम 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 भन्दै तपाईँको कामको पछि दौडिने खालको एउटा त्यो छ त्यो एउटा मुख्य समस्या हो जस्तो लाग्छ सबैभन्दा ठुलो समस्या भनेको नेपालबाट धेरै ठुलो अपेक्षा गरेर जापान आउनु नै सबैभन्दा ठुलो समस्या हो जस्तो आमा बाबुलाई पनि थाहा हुँदैन गार्जेनलाई पनि थाहा हुँदैन फेरि अर्को समस्या के भने नेपालमा जुन कन्सल्टेन्सीहरू छन् उनीहरूको गलत उनीहरू सल्लाह पनि छ एउटा जस्तो तपाईँ जापानमा गएपछि ल घन्टाको यति कमाउनुहुन्छ भनेर कन्सल्टेन्सीले उनीहरूलाई त्यसरी सल्लाह दिएको हुन्छ तर त्यो कमाई मात्रै छैन नि त खर्च पनि छ यहाँ अनि तपाईँको कलेजको फी पनि छ कोठा भाडा छ जापानमा अनिवार्य आफूले काम गरेपछि काम गरेको ट्याक्स तिर्नुपर्छ इन्सुरेन्सहरूमा छिर्नुपर्छ अनि यो सबै कुराहरूलाई कन्सल्टेन्सी नै उनीहरूलाई नबुझाउँदाखेरि विद्यार्थीहरू नबुझेर अभिभावकहरूले पनि नबुझेर अनि त्यो समस्या पनि आइराखेको छ जस्तो लाग्छ
विद्यार्थीले आफूले चाहे जस्तो काम अथवा आफूले चाहे जस्तो जीवनशैली जापानमा गएर उहाँहरू व्यतीत गर्न पाउँदैनन् त्यसले गर्दाखेरि डिप्रेसनमा जाने पनि ठुलो सङ्ख्या छ भन्छन् नि
डेफिनेटली त्यो पनि छ सर अब पछिल्लो समय दूतावासले नै एउटा आँकडा निकाले
चलेको छ त्यसमा पनि कतिपय नेपाली विद्यार्थीले एक वर्षमा कतिजना विद्यार्थीले त आत्महत्या गरे भन्ने खालको पनि त्यो समाचार अस्ति पढाएको थिएँ मैले. नेपाली विद्यार्थीहरूको अब डिप्रेसनमा गएका विद्यार्थीहरूको सङ्ख्या पनि ठुलै छ पछिल्लो समय. अब धेरै समस्याहरू हामी कहाँ पनि आउँछन्. म त यसो कहिले काहीँ यसो सामाजिक कामहरू पनि गरिराखेको हुन्छु, यस्ता खालका केसहरू अब म कहाँ पनि आइराखेको हुन्छ. ल दाइ अब म त खत्तमै छैन, अब मर्ने अवस्था पुगिसक्यो, के गर्ने, काम छैन, कामबाट निकालिदियो, अनि भाषाको कारणले गर्दा त्यहाँबाट पनि कामबाट निकालिदियो, अर्को काम खोज्न सकेका छैन, अनि के गर्ने, कलेज फी तिर्न सकेका छैन भन्ने खालका विद्यार्थीहरूको गुनासोहरू थुप्रै आइरहेका हुन्छन् म कहाँ पनि.
जापानमा नेपालीहरूका पनि जनसम्पर्क समितिहरू छन्, विभिन्न संस्थाहरू छन्, उहाँहरूको भूमिका कस्तो हुन्छ विद्यार्थीलाई सहयोग गर्नमा?
धेरै संस्थाहरू छन्, तर जति विद्यार्थीहरूको लागि गर्न चाहिँ सबैले आफ्नो ठाउँबाट केही सक्दो सहयोग त गरिराख्नु भएको होला, तर जति गर्न सकिन्छ यो पछिल्लो समय जुन यो समस्याका रूपमा विद्यार्थीको समस्या आइरहेको छ त्यसका लागि चाहिँ गम्भीर भएर कुनै पनि संस्थाले त्यसरी लिएको म चाहिँ देख्दैन. किनभने विद्यार्थीलाई विद्यार्थीका यी समस्याका विषयमा विभिन्न अलिक ज्ञानवर्धक यसो कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, अनि विभिन्न खालका अनलाइन मार्फत अथवा आफ्नो अभिव्यक्ति सञ्चार गर्नेले लेखेर सूचित गर्नुपर्ने यस्ता खालका कामहरू हुनुपर्छ, त्यो चाहिँ भइराखेको छैन जस्तो लाग्छ. त्यो यी कामहरू अहिलेदेखि नै सुरु गरिएन भने चाहिँ यो समस्या अझ यो अलिक विकराल रूप लिन सक्छ, यसले चाहिँ भोलि ठुलो समस्या निम्ताउन सक्छ जस्तो मलाई चाहिँ लाग्छ.
जापानमा गएर नेपाली विद्यार्थीहरूले नेपालीबाटै बढी दुःख पाएका समाचारहरू पनि आउने गरेका छन् भनिन्छ, यथार्थ के बताइदिनु?
त्यो कस्तो हुन्छ भने चाहिँ सबै मान्छेको नियत एउटै हुँदैन, केहीले चाहिँ विद्यार्थीहरूलाई अब केही सानो सहयोग लिएर सानो रकम लिएर आफ्नो पारिश्रमिक लिएर काम खोजिदिने अनि काम लगाइदिने, कम्पनीहरू चेन्ज गरिदिने, अब अलिकति राम्रै काम पनि गर्नुभएको हुन्छ. तर कसैले के गर्नु, कसैको नियति कस्तो हुन्छ भने चाहिँ विद्यार्थीहरूलाई थाहा हुन्न, उनीहरू पनि आशा हुन्छ नि त अब नेपाली नै हो यसले गरिदिन्छ भन्ने खालको अब विश्वास गर्छन् अनि अलिकति पैसा दिन्छन्. अनि सब पैसा दिएपछि अब त्यो ब्रोकरले चाहिँ अब त्यो पैसा चलाइराख्ने अनि त्यसपछि टाइममा काम नखोजिदिने अनि पछि गएर आफूले पैसा चलाउने चार पाँच महिनापछि ल तपाईँले काम खोज्न सकेन, मैले गरेको यो प्रयास गरेको यो ल तपाईँको पैसा फिर्ता लिनुहोस् भन्ने अनि त्यसरी झुल्याउने, त्यस्ता खालका कामहरू पनि नभएका होइन त्यो अब त्यस्तो खालको केसहरू पनि यसो सामाजिक सञ्जालतिर यसो पढ्न सुन्न चाहिँ पाइन्छ.
यहाँले समस्याका कुराहरू भन्नुभयो, जापान प्रबल सम्भावना भएको मुलुक हो नि,
विद्यार्थीले आफूले जुन लक्ष्य जुन उद्देश्यले जापान आएका विद्यार्थीहरू हुन्छन् उनीहरूले त्यो आफ्नो उद्देश्य र लक्ष्यमा टेकेर मेहनत गरेर पढ्ने हो भनेपछि यहाँ अवसर पनि छ. जस्तै तपाईँको राम्रो कम्पनी पहिले आफूले कुन कस्तो खालको कम्पनीमा आफू छिर्न खोज्या छ त्यसको बारेमा तयारी गर्ने अनि आफूले पढ्या सब्जेक्ट अनुसारको कामहरू खोज्ने अनि पढ्ने समयमा चाहिँ आफ्नो लेभललाई चाहिँ बढाउने, भाषाको लेभल बढाउने अनि त्यसको अनुभव लिने अनि आफू चाहिँ कुन क्षेत्रमा चाहिँ सुट हुन्छ, कस्तो खालको कम्पनीमा आफू जान सक्छ, त्यसो भएर तयारीहरू गरेर मेहनत गर्यो भनेपछि तपाईँको नराम्रो छ जस्तो लाग्दैन. जस्तै अब मै पनि तपाईँको 1500 वर्ष अघि विद्यार्थी भिसामै जापान आएको थिएँ, अहिले अब मैले पनि विद्यार्थी भिसामा पनि अब धेरै अब यसलाई दुःखै दुःख रहेछ या त गाह्रै रहेछ जापान त धेरै समय के बस्न सकेला र भन्ने जस्तो हुन्थ्यो मलाई नि विद्यार्थी छँदाखेरि. पछि गएर अब अहिले राम्रै छ त्यस्तो खालको यसलाई राम्रै भएछ अब जापान बस्दै जाँदाखेरि पछि चाहिँ राम्रो हुँदो रहेछ भन्ने खालको चाहिँ मलाई चाहिँ त्यो अनुभव त छ. तर धेरै जसो अब सबैले चाहिँ अब राम्रो गर्न सक्छन् भन्ने पनि हुँदैन, मेन आफूमै भर पर्छ. आफूले अलिकति मेहनत गर्न सक्यो भनेपछि यहाँ अवसर छैन भन्ने चाहिँ होइन, अवसरहरू छ, जापान अवसर भएको देश हो. तर नेपालीहरू जुन अपेक्षा राखेर आउँछन्, जुन तयारी गरेर नेपाली विद्यार्थीहरू नेपालबाट आउँछन् त्यतिले चाहिँ जापानमा चाहिँ पुग्दैन, त्यति मात्रै पर्याप्त होइन, सङ्ख्यात्मक हिसाबले पनि बढ्दै गइराखेको छ. पछिल्लो समय जापानको अध्यागमन नीतिमा तपाईँको दिन प्रतिदिन परिवर्तन आइराखेको छ, त्यस अर्थमा पछिल्लो समय अलिकति भिसामा चाहिँ कडाई भएको छ, त्यसमा पनि धेरै जसो अब विदेशीहरू त्यसमा हाम्रो नेपालीहरू पनि अलिकति समस्यामा चाहिँ पर्नु भएको छ. कतिपय कम्पनी चलाएर बसेका रेस्टुरेन्ट चलाएर बसेकाहरू पनि भिसा बिग्रेर नेपाल फर्किनु भएको भन्ने खालका समाचार पनि सुन्नमा आएका छन्.
यहाँ जापानमा बसेर सञ्चार क्रममा पनि लागिराख्नु भएको छ, यहाँले त्यहाँका विभिन्न समस्याहरूलाई देख्नु भएको छ, भोग्नु भएको छ र सुन्नु भएको छ, जापान अध्ययनको लागि जान चाहने अथवा तयारी गरिरहेका विद्यार्थीलाई के भन्नुहुन्छ?
भाषाको दखल चाहिँ राम्रो बनाएर आउने, आफूले बोल्न सक्ने र बोलेको बुझ्ने भाषाको लेभल बनाएर आउनुपर्छ एउटा. अर्को चाहिँ आफू जापान किन आउने भन्ने उद्देश्य स्पष्ट हुनुपर्छ. विद्यार्थी भिसामा कमाई गर्नका लागि जापान हो भने तपाईँ दुई चार वर्ष कमाई हुँदैन, तपाईँ उस्तै भएपछि तपाईँ यहाँ बस्न खान नै अलिकति गाह्रो हुन्छ. तपाईँ जापान आइसकेपछि तपाईँको फ्यामिलीले त्यो दुई तिन वर्ष तपाईँ अध्ययन गर्ने क्रममा अझ फ्यामिलीबाट पैसा पठाउनु पर्ने अवस्था पनि हुन्छ, तुरन्त एक दुई महिनामै ऋण तिर्नुपर्ने, अब घरमा सपोर्ट गर्नुपर्ने त्यस्तो खालको अवस्था छ भने चाहिँ जापान आएर त्यो चाहिँ सम्भव छैन जस्तो लाग्छ मलाई चाहिँ. पछिल्लो समय धेरै विद्यार्थीहरू डिप्रेसनमा जानुको मुख्य कारण त्यो पनि छ, गार्जियनबाट फोन आउँछ ल ऋण यहाँ ब्याज बढिसक्यो हामीलाई पैसा चाहियो, जापान गएको चार पाँच महिना भइसक्यो पैसै आएको छैन भन्ने खालको अब गार्जियनहरूबाट पनि त्यस्तो खालको त्यो पनि अपेक्षा ठुलो राखेर आएका आउँछन्. तर यहाँ चाहिँ त्यो नभेटिएपछि त्यसरी डिप्रेसनमा जानेहरूको संख्या बढी छ। त्यही भएर तपाईँ धेरै चार पाँच वर्ष पैसा कमाउँछु भनेर भने विद्यार्थी विषय आउने चार वर्ष म राम्रो पढेर पछि त्यहाँको राम्रो कम्पनीमा छिरेर त्यहीँ जमेर बस्छु भन्ने तरिकाले आउनुभने चाहिँ राम्रो छ जापानमा।
आज हामीले जापानको चम्किलो रङको पछाडि लुकेका पसिना आँसु र सङ्घर्षको एउटा यथार्थ चित्र प्रस्तुत गर्यौं। जापान कुनै जादुको छडी होइन जहाँ रातारात भाग्य चम्कियोस्, यो त अनुशासन, कठोर मेहनत र निरन्तर सङ्घर्षको अर्को नाम हो। पुराना विद्यार्थीको भोगाई, नयाँहरूको छटपटी, पत्रकारको अनुभव र विभिन्न सङ्घ संस्थाहरूको सल्लाह, यी सबैले एउटै कुरा प्रष्ट पार्छ, लह लहैमा लागेर वा अन्धाधुन्ध रूपमा जापान यात्रा गर्नु आत्मघाती हुन सक्छ। तर यदि तपाईँसँग सही पूर्व तयारी, जापानी भाषामा दक्षता, पर्याप्त आर्थिक ब्याकअप र स्पष्ट लक्ष्य छ भने जापान नै तपाईँको उज्जवल भविष्यको उडान बन्न सक्छ। जसले सपना देख्छ उनीहरूले नै सपना पुरा गर्ने सामर्थ्य पनि राख्नुपर्छ, तर त्यो सपना देख्नु अघि धरातलको यथार्थ बुझ्न आवश्यक छ। हवस् त, आजलाई शैक्षिक बहस यति। अर्को कार्यक्रममा फेरि भेट गर्ने गरी कार्यक्रमबाट प्राविधिक सहकर्मी रमा अग्नेललाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाएर प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस।